नमस्कार, कार्यक्रम बदलिंगो नेपालमा तपाईंलाई स्वागत छ। म सुफल काफले समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनैतिक विषयवस्तुमाथि छलफल गर्छौं। गत हप्ता भएको पहिलो चरणको स्थानीय तहको चुनावको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। 4 वटा महानगरपालिकाको मतगणना भने निकै सुस्त गतिमा भएका कारण अन्तिम परिणाम आउन अझै 1-2 दिन लाग्नेछ। मतपरिणाम सार्वजनिक भएका स्थानका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेसँगै अब काम पनि शुरू गर्नेछन्। केहीले त शपथ ग्रहणसँगै जिम्मेवारी समेत सम्हालिसकेका छन्। गत हप्ताको चुनावबाट निर्वाचित जनप्रतिनिधिसँग के कस्ता अधिकार छन् र उनीहरूले अब स्थानीय तहमा कसरी काम गर्छन् भन्ने बारेमा हामी अहिलेको कार्यक्रममा कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला मसित हुनुहुन्छ बालानन्द पौडेल। उहाँ नै अध्यक्ष रहेको गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले अहिलेको स्थानीय तहको निर्धारण गरेको थियो। स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
हजुर, ठिक छु। एकदम।
केमा व्यस्त हुनुहुन्छ?
म अहिले खासै त्यस्तो व्यस्त छैन। अब यही
एउटा ठूलो काम त सकिसक्यो,
काम सकियो यही चुनावको सिलसिलामा कतिपय कामहरू म इन्भल्भ भइरहेको छु। हजुर,
अब तपाईँले नै निर्धारण गरेका स्थानीय तहहरूमा जनप्रतिनिधि आउन शुरू भइसकेको छ। 283 वटा स्थानीय तहमा त हामीले चुनाव गरिसक्यौं। कस्तो लागिरहेछ तपाईँलाई?
म अत्यन्त खुशी छु। वास्तवमा यो स्थानीय तहलाई जुन सरकारको रूप धारण गरायो संविधानले, र त्यो अधिकार सम्पन्न स्थानीय सरकारहरूको निर्वाचन भएर त्यो गठन हुँदै गर्दा चाहिँ म चाहिँ अत्यन्त खुशी र एकदम सन्तुष्ट छु।
अब स्थानीय तहमा प्रतिनिधिहरू त आए, के छन् उनीहरूसँग अधिकार?
ए होइन, अब उनीहरूसँग अधिकार त यति धेरै छ नि। अब त्यो संविधानले व्यवस्था गरेको अधिकारलाई हेर्दाखेरि उनीहरूमा कार्यकारिणी, विधायिनी र न्यायिक अधिकार दिएको छ। अब त्यो कार्यकारिणी अधिकार केबाट थाहा हुन्छ भनेर हेर्दाखेरि संविधानको अनुसूची 8 र अनुसूची 9 जानुपर्ने हुन्छ। अनुसूची 8 का सबै अधिकारहरू कार्यान्वयन गर्ने दायित्व यही निर्वाचित सरकारको हुन्छ। त्यस्तै गरी अनुसूची 9 रहेका अधिकारहरू पनि संघ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारहरू हुन्। त्यसको बाँडफाँड हुन बाँकी नै छ, तथापि त्यो अधिकारहरू पनि प्रयोग गर्ने दायित्व चाहिँ यो स्थानीय सरकारको हुन्छ। त्यसैले यी अधिकारहरू प्रयोग गर्दै गर्दाखेरि उसले चाहिँ आवश्यक कानूनहरू आफैले बनाउन सक्छ। अनुसूची 8 को हकमा 22 वटा अधिकार क्षेत्रहरू छन्। त्यो 22 वटा अधिकार क्षेत्रहरू प्रयोग गर्नको लागि आवश्यक पर्ने कानूनहरू संविधानसँग नबाजिने गरी ऊ आफैले कानून बनाउँछ।
स्थानीय तहमै जुनले बनाए उसैकोमा मात्र लागू हुन्छ
हो? अब यो 744 वटा इकाइ हुँदाखेरि 744 ठाउँमा त्यो कानूनहरू बन्ने भयो, 744 किसिमका कानूनहरू बन्ने भए। र अनुसूची 9 को हकमा चाहिँ उसले कानून बनाउँदाखेरि संविधान हेर्नु पर्यो, त्यस्तै संघ र प्रदेशको पनि कानून हेर्नुपर्ने हुन्छ। अब संघ र प्रदेशको कानून बनिसकेको छैन, त्यसले गर्दाखेरि त्यो कामको बाँडफाँड चाहिँ संघ र प्रदेशसँग बसेर गर्न बाँकी नै छ।
जुन अनुसूची 7 को कुरा गर्नुभयो त्यो त तोकिदिने,
अनुसूची 8 त तोकिनै सक्यो होइन, त्यसमा कुनै विवादै भएन।
के के छन् त्यसमा चाहिँ? अब सरसर्ती सम्झ्यौं भने हामीले
हो, अब त्यसमा के छ भन्दाखेरि एउटा त नगर प्रहरीको व्यवस्था गर्ने भनेको छ। आफ्नो गाउँपालिका, नगरपालिकाभित्रको सामान्य सुरक्षाको रेखदेख गर्ने हिसाबले र कतिपय उसका आफ्ना कामहरू कार्यान्वयन गर्ने हिसाबले चाहिँ शान्ति सुरक्षाको हिसाबले नगर प्रहरीको बन्दोबस्त गर्न सक्छ।
यो गाउँपालिकाले पनि पायो, नगरपालिकाले पनि पायो, उपमहानगरपालिका, महानगरपालिका
सबै 744 वटै इकाइको एउटै अधिकार हो। नगर एउटा हामी प्रश्न के हो भन्दाखेरि नगरपालिका र गाउँपालिकाको बीचमा अथवा नगरपालिका पनि उपमहानगरपालिका र महानगरपालिकाको बीचमा कुनै पनि अधिकारको तलमाथि छैन, कुनै एउटा फुल स्टप र कमाको पनि फरक छैन, एउटै अधिकार हो यिनीहरूलाई दिएको हो। त्यसले गर्दाखेरि एउटा त त्यो गर्छ, अर्को चाहिँ जस्तो अहिले म एफएममा कुरा गरिरहेको छु यहाँसँग, यसको व्यवस्थापनको काम पनि त्यही गाउँपालिका, नगरपालिकाले गर्छ
भनेको अब हाम्रो स्टुडियो अहिले ललितपुरमा छ हामीलाई ललितपुर महानगरपालिकाले अनुमति दिने हाम्रो लाइसेन्स नवीकरणको कुराहरू उसैले गर्ने
ललितपुर महानगरपालिकाको क्षेत्रभित्र पर्न जान्छ त्यस्तै गरिकन आधारभूत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम चाहिँ स्थानीय सरकारको जिम्मामा छ त्यस्तै गरी आधारभूत र माध्यमिक शिक्षासम्मको सम्पूर्ण बन्दोबस्त त्यसको विद्यालय व्यवस्थापन गर्ने शिक्षकको व्यवस्थापन गर्ने परीक्षाहरू सञ्चालन गर्ने लगायतका सम्पूर्ण कामहरू चाहिँ स्थानीय सरकारको हुन्छ त्यस्तै गरिकन सिंचाइ सड़क विद्युत खानेपानी लगायतका
आवश्यक
पूर्वाधारहरू निर्माण गर्ने काम चाहिँ त्यो गाउँपालिका स्तरका आयोजनाहरूको कार्यान्वयन गर्ने त्यसको प्राथमिकरण गर्ने योजना बनाउने त्यसको बजेट बनाउने त्यसलाई कार्यान्वयन गर्ने जवाफ माग्ने यो सबै काम स्थानीय सरकारले गर्छ त्यस्तै गरिकन उसको आफ्नै अधीनस्थ कर्मचारीहरू हुन्छन् उसैप्रति जवाफदेही हुने कर्मचारीहरू हुन्छन् जस्तो आज त के थियो भन्दाखेरि हिजो भनौ न हिजो के थियो भन्दाखेरि कर्मचारी त थिए तर त्यो केन्द्रप्रति जवाफदेही हुने कर्मचारी थिए काम गाउँ विकास समितिमा गर्थे होइन
गाविस सचिव भएर
गाविस सचिव एलडिओ भनौँ होइन तर ऊ जवाबदेही को प्रति हुन्थ्यो भने यहाँ सिंहदरबारको मन्त्रालयप्रति जवाबदेही
स्थानीय विकास मन्त्रालयप्रति अथवा सामान्य प्रशासन
मन्त्रालयप्रति होइन मन्त्री परिषदप्रति जवाबदेही हुन्थ्यो तर अब यो कर्मचारीहरू चाहिँ त्यहीँको स्थानीय सरकारप्रति जवाबदेही हुन्छन् तिनको जवाबदेही त त्यहीँ टुङ्गिन्छ र तिनका सेवा शर्त लगायतका सम्पूर्ण कुराहरूको बन्दोबस्त गर्ने काम चाहिँ त्यही स्थानीय सरकारले
त्यसैले कर्मचारीको कुरामा म अझ क्लियर हुन खोजिहाल्छु अहिले भइरहेका कर्मचारीहरूलाई त्यता स्थानान्तरण गरिन्छ कि गाउँपालिका नगरपालिका महानगरपालिकाले नयाँ कर्मचारी लिन्छन्
हो अब यहाँ दुईटै काम हुन्छ अहिले भइरहेका कर्मचारीहरू पनि व्यवस्थापन हुन्छन् नपुगेका कर्मचारीहरू भर्ना गरिन्छ अब त्यसमा के हुन्छ भन्दाखेरि यो नेपाल सरकारका कर्मचारीहरू निजामती कर्मचारीहरू अहिले कोही पनि छैनन् संविधान त जबसम्म नेपाल सरकारले तिनीहरूलाई संघ प्रदेश र स्थानीय तहमा समायोजन गर्दैन तबसम्म अहिलेको निजामती कर्मचारीहरू कहीँ पनि छैनन् होइन संविधानले नै त्यो दियो कानून अनुसार अब कानून प्रस्तावित भएको छ पास होला नेपाल सरकार भनेको संघको सरकार हो त्यो नेपाल सरकारले यी कर्मचारीहरूलाई कामको बाँडफाँडको आधारमा संविधानले जुन कामको बाँडफाँड गर्यो राज्य शक्तिको बाँडफाँड गर्यो तीनटा तहमा संघ प्रदेश र स्थानीय तहमा तदनुकूल यी कर्मचारीहरूलाई पनि संघ प्रदेश र स्थानीय तहमा खटाउने होइन समायोजन गर्ने काम गर्छ भनेपछि यी कर्मचारीहरू बाँडिने भए कामको आधारमा अब अर्को चाहिँ स्थानीय हिजोका स्थानीय निकायमा पनि कर्मचारीहरू थिए जिल्ला विकास समितिमा कर्मचारीहरू थिए कतिपय नगरपालिकामा कर्मचारीहरू थिए कतिपय गाउँ विकास समितिहरूले पनि आफ्नो कर्मचारीहरूमा व्यस्त देखिन्छ होइन भनेपछि अब ती कर्मचारीहरू पनि कसरी समायोजन गर्ने भन्ने अर्को विषय छ संविधानले त्यो बारेमा केही बोल्दैन तर अब त्यसलाई चाहिँ समायोजन गर्नुपर्ने कानून बनाउनु पर्ने देखिन्छ र सँगसँगै अब अरू थप कर्मचारीहरू लिनुपर्ने हुन्छ अब यहीँनिर महत्वपूर्ण कुरा के छ अहिले निर्वाचित भएर भनौँ न सरकारमा जानुभएका जनप्रतिनिधिहरूले विचार गर्नुपर्ने कुरा के छ भन्दाखेरि अब यो गाउँपालिका नगरपालिकाहरूलाई हामीले भद्दा खर्चिलो बोझिलो र भड्किलो बनायौँ भने यिनले धान्न सक्दैन है यी अप्रभावकारी र अदक्ष हुन्छन् यिनको खर्चको लागत बढेर जान्छ जसले गर्दा विकास महँगो हुन जान्छ हो त्यसले गर्दाखेरि कामको विश्लेषण गर्नु पर्यो र कर्मचारीहरूलाई बढीभन्दा बढी काम पुग्ने गरी मात्रै कर्मचारी भर्ना गर्नु पर्यो र कर्मचारी भर्ना गर्दाखेरि पनि के गर्नु पर्यो भन्दाखेरि एउटै कर्मचारीलाई हामीले यसको विश्लेषण गर्दाखेरि के देख्यौँ भन्दाखेरि युनिट साना साना पनि बन्न गए वास्तवमा यो 744 युनिट धेरै हो है त्यसले गर्दा उनीहरूलाई काम नपुग्न सक्छ त्यसैले बहुकार्य प्रणालीमा जानुपर्छ भनेको के भने एउटै कर्मचारीले धेरै किसिमको कामहरू गर्नुपर्ने हुन्छ स्थानीय तहमा बसेर भनेपछि ऊ जब मल्टिटास्किङमा जानुपर्छ बहुकार्यमा जानुपर्छ भने ऊसँग बहुसिपयुक्त हुनु पर्यो त्यो कर्मचारी कस्तो हुनु पर्यो बहुसिपयुक्त हुनु पर्यो मल्टी स्किल्ड हुनु पर्यो होइन हो त्यस्तो खालको स्मार्ट कर्मचारीहरू भर्ना गर्नुपर्ने हुन्छ त्यो कुरा चाहिँ हरेक भनौँ न यो स्थानीय तहको जनप्रतिनिधिहरूले आफ्नो दिमागमा राख्नु पर्यो
यो भनेको यो कर्मचारी नियुक्तिको जुन अहिले हामी कुरा गरिरहेका छौँ यो भनेको त त्यही निकायको प्रमुख उपप्रमुखको र अरू सदस्यहरूको जिम्मेवारी पर्यो होइन
हजुर हो यो चाहिँ अब कानून बन्दा गाउँ सभामा बन्ने भयो त्यसैले गाउँ सभाको सदस्य त वडा सदस्य पनि गाउँ सभाको
सदस्य
बन्न
सक्छ
हैन भने उसको पनि जिम्मामा पर्यो नि त्यो कानून पास गर्दै गर्दाखेरि यो कुरा उसले विचार गर्नु पर्यो हैन नीति पास गर्दै गर्दै यो कुरा विचार गर्नु पर्यो अब गाउँ कार्यपालिकाको त कुरै भएन अब जसले नेतृत्व गरेको छ उसले पूर्ण रूपमा जवाफदेही हुनु पर्यो यसमा हो त्यसले गर्दाखेरि जति पनि निर्वाचित हुनुभएको छ उहाँहरूको क्षेत्राधिकार भित्र पर्दछ यो उहाँहरूको जिम्मा भित्र पर्दछ त्यसैले त्यो पक्षलाई चाहिँ विचार गर्नु
भनेपछि त यहाँ अहिले भएको हाम्रो कार्यपालिका व्यवस्थापिका गाउँपालिकामै पुग्ने भयो सँगसँगै न्यायपालिकाको पनि हामीले कुरा गरेका छौँ संविधानले अलिकति केही न केही दिएको छ स्थानीय तहलाई
हो अब के हुने भयो भन्दाखेरि एउटा त उनीहरूको कार्यकारिणी अधिकार भयो जुन गाउँ कार्यपालिकाले प्रयोग गर्छ त्यसमा वडा अध्यक्ष प्रमुख र उपप्रमुख र गाउँ सभा अथवा नगरसभाबाट गाउँ सभा गाउँपालिका हो भने चारजना नगरपालिका हो भने पाँचजना महिला सदस्यहरू जानुहुन्छ र दलित अल्पसंख्यकबाट गाउँको हकमा गाउँपालिकाको हकमा दुईजना नगरपालिका हकमा तीनजना जानुहुन्छ र त्यतिको चाहिँ त्यो कार्यपालिका हुन्छ जसले त्यो गाउँपालिका अथवा नगरपालिकाभित्रको शासन व्यवस्थाको सञ्चालन रेखदेख र नियन्त्रण गर्ने जिम्मा संविधानले त्यो गाउँ कार्यपालिकालाई दिएको छ है भनेपछि कार्यकारिणी भूमिका गाउँ कार्यपालिकाले पूरा गर्छ अब विधायिनी भूमिका चाहिँ गाउँसभा र नगरसभाले गर्छ जहाँ कानून बन्छन् अनि गाउँ कार्यपालिका र नगर कार्यपालिकाले पेश गरेको वार्षिक आय व्ययको अनुमानमाथि छलफल गर्ने र त्यसलाई पास गर्ने काम गर्छन् होइन आवधिक योजनाहरू बनाउँछन् उनीहरूले होइन बजेट विन्यास गर्छन् त्यो निर्णय गर्छन् त्यसैले त्यो गाउँसभाले चाहिँ विधायिनी काम गर्छ
यसलाई चाहिँ हामीले अस्तिनीको गाउँ परिषद नगर परिषदसँग तुलना गर्न सक्छौ
हो अब त्यहाँ पनि नियम बनाउन सक्ने अधिकार दिएको थियो त्यो ऐनको परिधिभित्र बसेर त्यस्तै यिनीहरूले चाहिँ ऐनै बनाउन सक्छन् कानूनै बनाउन सक्छन् त्यही रूपमा केही हदसम्म त्यो रूपमा हेर्न सकिन्छ र त्यस्तै चाहिँ अब न्यायिक समितिको व्यवस्था गरेको छ न्यायिक समिति चाहिँ गाउँपालिका हो भने उपाध्यक्ष नगरपालिका हो भने उपप्रमुख चाहिँ त्यो न्यायिक समितिको संयोजक हुन्छ र अरू दुईजना सदस्यको व्यवस्था गरिरहेको छ त्यो दुईजना सदस्य चाहिँ गाउँसभा र नगरसभाबाट निर्वाचित भएर जान्छन्
त्यो भनेको अहिले चुनिएकै प्रतिनिधिबाट कि अरू
चुनिएकै प्रतिनिधिबाट अहिले चुनिएकै प्रतिनिधिबाट आफू मध्येबाट उनीहरूले चाहिँ दुईजना सदस्य न्यायिक समितिको लागि निर्वाचन प्रक्रियाबाट चाहिँ पठाउँछन् र त्यो चाहिँ न्यायिक समिति एउटा न्यायपालिकाको स्थानीय न्यायपालिकाको एउटा अङ्ग हो र अर्को अङ्ग के छ भन्दाखेरि स्थानीय अदालतको व्यवस्था गरिरहेको छ
भनेपछि त अहिलेका जनप्रतिनिधिहरूसँग त धेरै जिम्मेवारी रहेछ सँगसँगै काम पनि धेरै गर्नुपर्ने रहेछ
हो
फरक फरक विशेषज्ञताको काम
हो उनीहरूसँग चाहिँ अब कार्यकारिणी भूमिका पनि भयो विधायिनी भूमिका पनि भयो र न्यायिक भूमिका पनि भयो त्यसैले मैले स्थानीय सरकारका प्रमुखहरू संघ सरकारको प्रधानमन्त्री भन्दा पनि बढी जिम्मेवारपूर्ण छ भनेर मैले धेरै पटक भन्नुको कारण त्यो थियो यो किन जिम्मेवारपूर्ण भयो भन्दाखेरि अब भनौँ न हाम्रो संघको प्रधानमन्त्रीले त कार्यकारिणीको मात्र नेतृत्व गर्नुहुन्छ नि होइन अब यो गाउँपालिका नगरपालिकाको प्रमुखले त कार्यकारिणीको पनि नेतृत्व गर्नु पर्यो विधायिनीको पनि नेतृत्व गर्नु पर्यो न्यायिक उसको पनि नेतृत्व गर्नु पर्यो त्यसले गर्दाखेरि जिम्माको हिसाबले यो बढी जिम्मेवारपूर्ण देखियो भलै उहाँको कार्यक्षेत्र चाहिँ आफ्नो गाउँपालिका अथवा नगरपालिका मात्रै भयो
तर चुनौतीपूर्ण पनि लाग्यो
चुनौतीपूर्ण पनि छ र अर्को यिनीहरू अझ बढी जिम्मेवार किन हुनु पर्यो भन्दाखेरि संविधान निर्माताहरूले के ठान्नुभयो भन्दाखेरि यो जनताको प्रत्यक्ष निगरानीमा हुने सरकारहरू भए हुनाले यिनलाई चाहिँ विजयमा प्रत्याहार गर्ने परिकल्पना गरेका छैन रिकल गर्ने बन्दोबस्त छैन उनीहरूलाई निलम्बन र विघटन गर्ने पनि व्यवस्था छैन
भनेपछि पाँच वर्षको कार्यकाल हो
पाँच वर्षको कार्यकाल सुनिश्चित छ है र अर्को चाहिँ के छ भने पार्टीको व्हिप पनि लाग्ने कुनै देखिँदैन अब उनीहरू सर्टेन पार्टीबाट टिकट लिएर होइन दलको प्रतिनिधित्व गरेर चुनिनु भएको छ तर संविधान हेर्दाखेरि चाहिँ र वास्तवमा त्यहाँ विपक्षी बेन्च हुन्छ अथवा के हुन्छ भनौँ न गाउँसभा र नगरसभामा भन्ने कुरा पनि संविधान केही बोल्दैन र यो विषयमा कानून बनाइदिने जिम्मा चाहिँ प्रदेश सभालाई दिएको छ विशेष गरी यो गाउँपालिका नगरपालिकाको सञ्चालनसँग सम्बन्धित विषय होइन उनीहरूको सुविधा सम्बन्धी बैठक सञ्चालन विधि अनि त्यो सदस्य चाहिँको पद खाली हुने अनि त्यो कानून बनाउने प्रक्रिया त्यसको विधि र प्रक्रिया डिफाइन गरिदिने अनि कार्यालय सञ्चालन सम्बन्धी व्यवस्था र कर्मचारी सम्बन्धी व्यवस्था गर्ने कुरा चाहिँ प्रदेश सभाले कानून बनाइदिने भनेर विषय नै संविधानले तोकिदिएको छ अब अहिले प्रदेश सभा छैन प्रदेश सभा नभएको हुनाले प्रदेश सभाको काम अहिले संघको सभाले गर्छ संसदले गर्छ, अब संघको पनि चुनाव बाजेन, त्यो संघको चुनाव नभए पनि त्यसको काम गर्ने अधिकार यो रूपान्तरित संसदलाई भा हुनाले अहिले यसले कानून बनाइदिनुपर्छ। त्यो कानून संसदमा प्रस्तावित छ तर पास भएको छैन, त्यसैले मलाई लाग्छ उहाँहरू शपथ गरेर कार्यालयमा त जानुभयो तर यी काम गर्नलाई उहाँहरूसँग अहिले बन्दोबस्तहरू छैन।
जति नै कुरा गर्यौं त्यो काम गर्ने
हो
अधिकार त छ तर
प्रक्रिया डिफाइन नभए हुनाले उहाँहरूलाई चाहिँ त्यो काम गर्न अगाडि बढ्नलाई चाहिँ आधारहरू भएन, जुन कुरा छिटोभन्दा छिटो संसदले त्यो पास गरिदिनुपर्छ।
अब पास गर्न अलिक टाइम लाग्यो भने त उहाँहरू त खाली बस्ने कि के गर्ने?
होइन, उहाँहरू खाली एक मिनट पनि खेर नफाल्नुहोस् भन्छु म, र उहाँहरूले त वास्तवमा यो आठ घण्टा काम गरेर पुग्दैन, उहाँहरूले अठार घण्टा काम गर्नुपर्छ। त्यति धेरै जिम्मेवारी छ यो इस्टाब्लिस गर्नको लागि, यो ट्रान्जिसनको बेलामा बढी नै जिम्मेवारीपूर्ण हिसाबले काम गर्नुपर्ने छ। त्यसैले मैले उहाँहरूलाई के निवेदन गर्न चाहन्छु भन्दाखेरि, यो समयलाई उहाँहरूले चाहिँ आफ्नो एउटा त्यो अधिकारको बारेमा बुझ्ने, जानकारीहरू लिने, छलफल गर्ने, त्यसपछि गएर पाँच वर्षको लागि एउटा भनौँ न एउटा भिजन, एउटा गन्तव्य तय गर्ने हिसाबले त्यो खाका बनाउनेतिर लाग्नुभयो, र एउटा चाहिँ साझा बुझाइ भनौँ न आफ्नो टिमको बीचमा एउटा साझा बुझाइ बनाउने हिसाबले चाहिँ लाग्नुभयो भने यो समयको सदुपयोग हुन्छ।
अब सदुपयोग त गर्नै पर्यो, किन भन्दा नयाँ छौं हजुर, होइन सबैजना नयाँ हो नि त, अहिले चुनिएको गाउँपालिकाको अध्यक्ष भनौँ, मेयर भनौँ, योभन्दा पहिला त अहिलेको रूपमा त थिएन नि त पहिलाको गाविस अध्यक्ष उपाध्यक्ष भनिए पनि,
होइन
उहाँहरू अधिकार बढी भएको कारणले त्यसलाई त उहाँहरूलाई बुझ्न पनि त समय लाग्छ नि। अहिले हामीले जति पनि कुरा गर्यौं यो सबै अहिले चुनिने जति जनप्रतिनिधि हुन्छ सबैले बुझिसक्नु भएको छ मेरो अधिकार यो हो भन्ने ग्यारेन्टी त छैन नि त।
हो, अब उहाँले के बुझ्नु पर्यो भन्दाखेरि, पहिला त त्यो अधिकार भनेको उहाँहरूको दायित्व हो, उहाँको जिम्मा हो, भोलि प्रश्न गर्छन् जनताले र उहाँले छुट्टै बाचा कबुलहरू गर्नुभएको छ होला चुनावको दौरानमा, उहाँले नेतृत्व गरेको उहाँ जुन पार्टीमा बाट टिकट लिनुभयो त्यो पार्टीका घोषणा पत्रहरू छन् होइन, र भोलि जनताले ती घोषणा पत्रहरू ती बाचा कबुलहरूलाई हेरेर जनताले प्रश्न गर्छन् र प्रश्न गर्नुपर्छ हो। त्यसले गर्दाखेरि उहाँले त्यो पाँच वर्षमा ती कबुलहरूलाई कसरी पूरा गर्ने भन्ने मलाई लाग्छ ठूलो जिम्मेवारी ठूलो बोझ बोकेर जानुभएको छ। त्यसैले उहाँहरूको काम चाहिँ सजिलो छैन, हेर्नुहोस् संविधानले पनि त्यतिकै धेरै जवाबदेताहरू दिएको छ, जिम्माहरू दिएको छ, भोलि कैयौं कुराहरूमा उहाँहरू अदालतप्रति जवाबदेह हुनुपर्ने हुन्छ, मौलिक अधिकारसँग सम्बन्धित थुप्रै विषयहरू स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्छन् र त्यो काम उहाँले डेलिभरी गर्न नसकेको कारणले कुनै जनताले मेरो अधिकारको हनन भयो भनेर अदालतमा गयो भने अदालतले भोलि आज्ञा आदेश जारी गर्न सक्छ। त्यो जवाब
अहिले चुनिएका
हो, त्यसैले त्यो जवाबदेता भन्दा बाहिर हुनुहुन्न उहाँहरू, त्यसले गर्दा उहाँहरूको जवाबदेता ठूलो छ। त्यसैले हामी सबैले उहाँहरूलाई चाहिँ त्यता अघि बढ्नलाई प्रोत्साहित गर्नुपर्छ, त्यो वातावरण बनाउनलाई सहयोग गर्नुपर्छ, सूचनाहरू सम्प्रेषण गर्नुपर्छ र सबैको सहयोग जरुरी छ।
अब उहाँहरूलाई काम गर्न दिनको लागि चाहिँ अब जसले चुनेर पठाउनु भएको छ मतदाता नागरिक त्यहाँको स्थानीय बासिन्दा भनौँ, उहाँहरूको चाहिँ रोल कस्तो हुन्छ?
उहाँहरूको भूमिका त एकदमै महत्वपूर्ण छ। हामी सबभन्दा आशावादी भएको के भने जनताहरूको निगरानीको सरकार हो भनेर, होइन सिंहदरबारको सरकार अग्लो पर्खालभित्र बस्छ होइन र उसले सुरक्षा गार्ड राखेर बस्छ, त्यो गाउँको जनता चाहिँ त्यो सिंहदरबारसम्म कहिले पनि पहुँच भएन है। तर अब यो सरकार चाहिँ उहाँकै घर दैलो अगाडि छ होइन, चिया खान जाँदा पनि भेटिन्छ, चिया पसलमा भेटिन्छ, मेलापात जाँदा भेटिन्छ,
सँगै पनि
मेलापात गइन्छ होला होइन। हो, त्यसले गर्दाखेरि उहाँहरूको नजिकको सरकार हो, त्यसैले उहाँहरूको निगरानी उहाँहरूको चाहिँ सजगताले यो सरकारलाई ठिक बाटोमा जानलाई चाहिँ मदत गर्छ। र अर्को कुरा के हो भन्दाखेरि यो सरकार उहाँहरूले तिरेकै करको पैसाबाट चल्ने सरकार हो यो, उहाँले जुन कर तिर्नुहुन्छ, उहाँले लगाएको लुगा कपडा, उहाँले किनेका हरेक सामानहरू लगायत जति पनि करहरू तिर्नुहुन्छ त्यो करबाट चल्ने सरकारहरू हो, त्यसैले मेरो सरकार हो भन्ने अनुभूति हुन्छ। त्यो स्थानीय तहमै पनि कर उठाउँछ, अप्रत्यक्ष कर तिर्ने उहाँलाई अनुभूति नहोला तर स्थानीय सरकारले पनि कर उठाउँछ, त्यसले गर्दा उहाँलाई पिन्ज गर्छ त्यसले, र जनताहरूले चाहिँ उहाँहरूको सेवा माथि चाहिँ प्रश्न उठाउने सिलसिला सुरु हुन्छ, जसले गर्दा चाहिँ यो सरकार बाध्य भएर सुशासनतिर जान चाहिँ बाध्य हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी गत हप्ताको चुनावबाट निर्वाचित जनप्रतिनिधिसँग के कस्ता अधिकार छन् र उनीहरूले अब स्थानीय तहमा कसरी काम गर्छन् भन्ने बारेमा बालानन्द पौडेलसँग कुराकानी गरिरहेका छौं। पौडेल अध्यक्ष रहेको गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले अहिलेको स्थानीय तहको निर्धारण गरेको थियो। उहाँसँगको कुराकानी बाँकी नै छ। कार्यक्रम बदलिन्दो नेपाल सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिन्दो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी गत हप्ताको चुनावबाट निर्वाचित जनप्रतिनिधिका अधिकार र उनीहरूले अब स्थानीय तहमा के कसरी काम गर्छन् भन्ने बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीका लागि मसित हुनुहुन्छ बालानन्द पौडेल। उहाँ अध्यक्ष रहेको गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले अहिलेको स्थानीय तहको निर्धारण गरेको थियो। पौडेलजी फेरि पनि स्वागत छ तपाईँलाई।
धन्यवाद।
अघि हामीले अलिअलि अब स्थानीय तहका जनप्रतिनिधिको काम कर्तव्य अधिकारको कुरा गर्यौं। सँगसँगै अब तपाईँले त स्थानीय तह यो निर्धारण गर्दाखेरि 7-8 गाउँलाई जोडेर चाहिँ एउटा गाउँपालिका बनाइदिनु भयो। अब त्यहाँ कुनै पनि पूर्वाधारहरू छैनन्, जनप्रतिनिधि त निर्वाचित भए, अब यो पूर्वाधारको कामहरू कसरी अगाडि बढ्न सक्छ?
हजुर, एकदमै राम्रो प्रश्न गर्नु। वास्तवमा पूर्वाधारहरू छैनन् होइन, अब यो बनाउनु पर्नेछ।
मेरै गाउँको कुरा गर्ने हो भने चाहिँ केही नभएको पाखोमा चाहिँ तपाईँले मुकाम तोकिदिनु भएको छ।
अब मुकाम चाहिँ कहाँ राख्ने भन्ने त वास्तवमा त्यो गाउँसभा नगरसभालाई अधिकार छ, उहाँले जहाँ उपयुक्त पर्छ त्यहाँ तोक्न सक्नुहुन्छ, त्यो अधिकार दिएकै छ। तात्कालीन हिसाबले जे स्थानीय उसबाट चाहिँ जिल्लाबाट सिफारिस भएर आयो
त्यसलाई
हामीले अगाडि बढायौँ। वास्तवमा त्यहाँको जनताकै सुविधाको आधारमा त्यसलाई तोक्नुपर्छ। अब जहाँसम्म पूर्वाधारको कुरा छ, पूर्वाधार चाहिँ एउटा कुरा सजिलो के भएको छ भन्दाखेरि हामीले साबिकको गाउँ विकास समितिहरू लाई कम्तीमा पनि एउटा वार्ड भन्दा घटी गरेको छैन। त्यसले गर्दाखेरि त्यो गाउँपालिकाको गाउँ विकास समितिको जुन कार्यालय थियो त्यो कार्यालय चाहिँ सेवा केन्द्रको रूपमा रहने भयो, त्यसको लागि पूर्वाधार त्यहाँ छ भन्न
सकिन्छ।
यदि गाउँ विकास समितिको भवनहरू थियो भने, पूर्वाधारहरू थियो भने, जहाँ थिएन त्यो त फेरि सेवा केन्द्रको लागि पनि बनाउनु पर्ने हुन्छ।
कहीँ एउटै गाविस दुई भागमा बाँडिएको छ, दुईटा वडामा परेको छ,
त्यहाँ परेको होला भने त्यहाँ छुट्टै बनाउनु पर्ने होला। त्यसैले सेवा केन्द्रको हकमा चाहिँ धेरै हदसम्म यो व्यवस्थित हुन्छ होला। तर अब जुन गाउँपालिका र नगरपालिका बनेका छन्, अब हिजोका नगरपालिकाहरू त्यसले आफ्नो पूर्वाधारहरू बनाइ पनि सक्यो होलान्, त्यो पनि त्यति धेरै समस्याको विषय नहोला।
विशेष गरी चाहिँ गाउँपालिका
अब नयाँ बनेका गाउँपालिकाहरूको हकमा चाहिँ र नयाँ बनेका नगरपालिकाको हकमा पूर्वाधारको टकारो समस्या देखिन्छ हो। त्यसले गर्दाखेरि अब के गर्नु पर्यो भन्दाखेरि यो पूर्वाधार चाहिँ पहिला त केन्द्रको बारेमा यकिन हुनु पर्यो,
केन्द्र कहाँ राख्ने भनेर,
केन्द्र कहाँ राख्ने भन्ने विषय।
किन्तु उहाँ आयोगले जे तोकेको
त्यो
अस्थायी थियो,
त्यो अस्थायी थियो, अस्थायी हो। र अब निर्वाचित जनप्रतिनिधिहरूले बसेर उहाँहरूले तोक्नु पर्यो, आयोगबाट तोकेकै, नेपाल सरकारले तोकेकै ठिक छ भने पनि त्यही नै कायम गर्नु पर्यो हो। त्यो भइसके पछाडि त्यो पूर्वाधार बनाउँदाखेरि उहाँहरूले कम्तीमा पनि 40-50 वर्ष पछिको एउटा भनौँ न सिनारियोलाई चाहिँ विचार गरेर र सेवा दिन उपयुक्त हुने हिसाबले त्यो बिल्डिङको डिजाइनहरूदेखि लिएर होइन सर्भिस डेलिभरी गर्ने हिसाबले, अब त्यसलाई अफिसर ओरिएन्टेड बनाउने हो कि होइन, उनीहरूको लेआउट कसरी गर्ने होला, यति धेरै कुराहरू छन् नि। त्यसैले मेरो भनाइ के छ भने पूर्वाधार बनाउने त एउटा समस्या भयो, त्यो निश्चय नै संघले पनि सपोर्ट गर्ला, त्यो विविध प्रदेशले पनि सपोर्ट गर्ला, उहाँहरूले पनि साधन स्रोत जुटाउनु होला होइन, त्यो बनाउनेतिर लाग्नुहुन्छ। तर त्यो बनाउँदै गर्दाखेरि त्यो सेवा प्रवाहको हिसाबले त्यसलाई ध्यानमा राख्नु पर्यो, सेवाग्राहीको सुविधाको हिसाबले ध्यानमा राख्नु पर्यो होइन, त्यो भवनको लेआउटदेखि लिएर पछिसम्मको त्यसलाई एकदम मोडर्न टेक्नोलोजीयुक्त होइन त्यस्तो चाहिँ सेवा प्रवाह गर्ने युनिटको रूपमा त्यसलाई विकसित गर्ने हिसाबले।
अब तपाईँले अलिकति 20-25 वर्ष 50 वर्ष सोचेर भन्नुभयो, भनेपछि त अघिको तपाईँको कुराले चाहिँ नि अस्पतालको कुरा, स्वास्थ्यको कुरा भन्दै हुनुहुन्थ्यो, गाउँपालिकालाई नै अधिकार छ भनेर 1500 शैयाको अस्पताल उसले आफ्नै मुकाममा बनाउनुपर्छ, बनाउन सक्छ। सँगसँगै शिक्षाको कुरा थियो, सँगसँगै अब अहिले भएका जनप्रतिनिधिहरूको कार्यालय, सँगसँगै अघि जति कर्मचारीहरूको कुरा आए, ती सबै हेर्दाखेरि त त्यहाँ त सहरै बन्ने भयो नि।
हो त्यसैले एकदमै हामीले के भन्दाखेरि पछि बस्ती विकास हुन सक्ने होइन सुरक्षित ठाउँ पहिरो बाढी पहिरोको चाहिँ जोखिम नभएको बस्न योग्य त्यस्तो ठाउँ हुनुपर्छ त्यो केन्द्र भनेर हामीले हाम्रो मापदण्डमा पनि भनेका थियौँ. यदि त्यस्तो भएको छैन भने त्यसलाई हेर्नुहोस् होइन त्यो हिसाबले पछिको त्यो विकासलाई पनि दृष्टिगत गरेर 50 वर्षपछि भन्ने एउटा कल्पना गरेर एउटा प्लान वेमा जाने हिसाबले चाहिँ यो यो काम गर्नुपर्ने हुन्छ. त्यसैले पूर्वाधारको काम निश्चय नै महत्वपूर्ण छ तर सँगसँगै एकदम दूरदृष्टि राखेर त्यो योजना बनाउन पनि जरुरी छ.
अब अहिले त 283 स्थानीय तहमा हामीले चुनाव सक्यौं सँगसँगै 461 स्थानीय तहमा चुनाव हुन बाँकी नै छ झनै 41 जिल्लामा होइन. अब ती ठाउँमा चाहिँ नि फेरि स्थानीय तह बढ़ाउने कि भनेर सरकारले गृह कार्य गरिरहेछ. अघि नै कुराकानीकै क्रममा तपाईँले भन्नुभयो 744 पनि धेरै भयो भनेर. यो यो सरकारले बढ़ाउन खोज्नुपर्ने आवश्यकता चाहिँ किन पर्यो?
अब सरकारले राजनीतिक सहमतिको हिसाबमा संख्या बढ़ाउने भन्ने कुरा पहिला हामी काम गर्दै गर्दाखेरि पनि यो कुराहरू आएको थियो.
सुरुमा 519 कति
565 गर्नुभयो 500 रेन्जमा चाहिँ सिफारिस गर्ने उसमा निर्धारण गर्ने सिलसिलामा थियौं हामी. तर पछि सरकारले फेरि संख्या बढ़ाउन चाह्यो यो राजनैतिक सहमतिकै लागि भनेर संख्या बढ़ाउन चाह्यो. इलाकालाई आधार मानेर हामीले त्यसलाई पुनः संरचना गर्दाखेरि त्यो 744 हुन सक्छ भन्यो हामीले. तर स्थानीय तहबाट भनौँ जिल्लाबाट सिफारिस भएर आउँदाखेरि
719
त्यो वास्तवमा त्यो लोकल विजडम हो नि. आयोगले त 744 जान सक्ने गरी एउटा रेन्ज दिएको थियो तर स्थानीय नेताहरू उहाँहरूको बुद्धिमत्तापूर्ण निर्णयलाई हामीले सम्मान गर्नुपर्छ कि उहाँहरूले 719 पठाउनुभयो है. अब त्यो 719 हामी केन्द्रमा बस्ने नेताहरूले फेरि चाहिँ कहाँ तिमीहरूले 719 भनेको हुन्छ भनेर 744 बनाइदिनु भयो होइन. त्यो पनि विशेष गरी प्रदेश नम्बर 2 थप्यो होइन.
फेरि पनि थप्ने कुरा
फेरि थप्ने कुरा चाहिँ मैले पनि सुने यहाँहरू जस्तै मिडियाहरू मार्फत मैले त्यता उसमा नभए हुनाले मैले आधिकारिक कुरा त थाहा पाउँदैन तर यहाँहरू जस्तै मिडिया मार्फत मैले सुन्दाखेरि त्यो सुने. अब मैले हेर्दाखेरि चाहिँ यो निर्णय गर्ने हैसियत नेपाल सरकारसँग छैन. मैले प्रश्नसँग भन्नुपर्छ
744 बनाउने पनि थिएन.
अब 744 अब बढ़ाउने अधिकार ल 744 त आयोगले निर्धारण गर्यो
744 बन्न सक्छ भनेर त आयोगले
744 रेन्ज त हामीले जिल्लामा पठायौँ नि. त्यो स्थानीय तहबाट चाहिँ 19 आयो होइन. हामीले त्यसैलाई टेक्यौं सरकारले चाहिँ पहिलाकै त्यो 744 नै आधार मानेर उसले 744 बनायो होइन. त्यसैले अब त्यो एउटा एउटा पोइन्टमा टेकेको देखिन्छ कमसेकम आयोगले भनेको एउटा रेन्जभित्र टेकेको देखिन्छ. तर अब चाहिँ सरकारलाई चाहिँ अहिलेको अवस्थामा आजको अवस्थामा मैले आजको कुरा गर्दैछु आजको अवस्थामा चाहिँ संख्या तलमाथि गर्ने त्यो कुरै छोडिदिनुहोस् एउटा गाउँपालिकाको वडालाई यताउता पार्ने पनि अधिकार छैन. अब किन भनेर बताउँछु. किन अधिकार छैन भन्दाखेरि संविधानले चाहिँ आयोगको परिकल्पना गर्यो र त्यो आयोगले काम सम्पन्न गर्यो जसको आज 744 इकाइ चाहिँ कार्यान्वयनमा छन् भनेपछि त्यो च्याप्टर क्लोज भयो है. भनेपछि अरू संविधानमा केही पनि व्यवस्था छैन. त्यसैले संविधानले कुनै अधिकार नेपाल सरकारलाई दिँदैन यसमा काम गर्नलाई नम्बर वान. नम्बर टू त्यसो संविधानमा त भएन अब ऐन बनाएर केही व्यवस्था छ कि होइन. रूपान्तरित संसदले विधायकहरूले केही म्यान्डेट दिनुभएको छ कि नेपाल सरकारलाई भनेर हेर्न पर्यो नि. हो त्यहाँ त्यो ऐन कुनै पनि देखिँदैन ऐन बनेको छैन र एउटा ऐन बनेको छ गाउँपालिका नगरपालिकाको वडा विभाजन सम्बन्धी ऐन 2073 बनेको छ. त्यसले के भन्छ भन्दाखेरि यही रूपान्तरित संसदले बनाएको ऐन हो. त्यसले के भन्छ त्यसको 5 के भन्छ भन्दाखेरि वडा विभाजन गर्नको लागि सम्बन्धित गाउँपालिका गाउँसभा र नगरसभाको 2/3 बहुमतले पास गरेर वडा विभाजनको लागि नेपाल सरकारमा अनुरोध गर्ने र नेपाल सरकारले त्यसरी आएको 6 महिनाभित्र त्यो निर्णय गर्नुपर्ने. भनेपछि उसले सिफारिस गरेको आधारमा मात्र निर्णय हुन्छ एउटा.
हामी त गाउँले जुन गाउँ अघि नै हामीले कुरा गरेको गाउँपालिका नगरपालिका भयो उनीहरूले हामी चाहिँ वडा परिवर्तन गर्छौँ हाम्रो सिमाना परिवर्तन गर्छौँ भनेर पठाउनु पर्यो.
हो 2/3 बहुमतले निर्णय गरेर नेपाल सरकार भनेको संघको सरकार हो त्यहाँ पठाएपछि नेपाल सरकारले 6 महिनाभित्र निर्णय गर्ने भनेको छ. तर यहाँनिर अर्को कुरा के भन्छ भने यसरी वडा विभाजन सम्बन्धी निर्णय गर्दा कम्तीमा निर्वाचन हुनुभन्दा 1 वर्ष पहिले गरिसक्नुपर्नेछ भने त्यही ऐनले भन्छ. यो गाउँपालिका नगरपालिकाको संख्या र सिमाना त कुरै छोडिदिनुहोस् वडा विभाजनको पनि अधिकार यो सरकारलाई अहिले छैन. चुनाव हुन केही दिन मात्रै बाँकी छ. चुनाव पछाडि गर्न सक्छ त्यो पनि गाउँसभा र नगरसभाको सिफारिसमा मात्रै, उसको सिफारिस बिना त यसले छुने पनि अधिकार छैन। हिजोको एकात्मक राज्य व्यवस्था होइन, आज जे भनिदियो केन्द्रमा बसेर त्यही हुने व्यवस्था होइन, यो त संविधानले नै उनलाई एउटा अधिकार सम्पन्न बनाएको छ। त्यसैले मैले हेर्दाखेरि संवैधानिक हिसाबले पनि उसलाई अधिकार छैन, कानूनी हिसाबले पनि अधिकार छैन, प्राविधिक हिसाबले पनि यो मिल्दैन, र सैद्धान्तिक हिसाबले पनि उसले के सिद्धान्तको आधारमा यो गर्दैछ प्रश्न पारेको छैन, देखिँदैन, र प्रक्रियागत हिसाबले पनि गलत छ। चुनाव भइसक्यो र चुनाव मतदाताको मत दिने कुरालाई प्रभावित पार्ने गरी त्यो निर्णय गर्नु भनेको मतदातालाई प्रभावित पार्नु हो, ल त्यहाँ जेरिमेन्डरिङ भयो अरे भनौँ न। अब राजनैतिक हिसाबले चाहिँ तिमीले चाहिँ एउटा उसले जित्ने हिसाबले चाहिँ गर्यौ भन्यो भने त्यो त धेरै ठूलो आरोप हुन्छ नेपाल सरकारलाई, त्यसैले त्यो हिसाबले पनि मिल्दैन र आचार संहिताको हिसाबले पनि मिल्दैन। त्यसैले यो संविधान संगत पनि हुँदैन, यो कानून संगत पनि हुँदैन, यो विधि संगत पनि हुँदैन, र यो प्रक्रिया संगत पनि हुँदैन, र यो सिद्धान्त संगत पनि हुँदैन। त्यसैले अहिले नेपाल सरकारलाई यो संख्या सिमाना थप्ने छुने पनि अधिकार छैन।
अब तपाईँ त्यसो भन्दै हुनुहुन्छ, तर सरकारले प्रधानमन्त्रीले उप प्रधानमन्त्रीकै संयोजकत्वमा एउटा समिति बनाएर काम गरिरहनु भएको छ
होइन, मलाई लाग्छ त्यो समितिले पनि यो कानून त हेर्छ होला नि।
सँगसँगै तपाईँलाई त जिम्मेवारी दिँदाखेरि आयोग बनाउँदाखेरि चाहिँ नि विशेष क्षेत्र, स्वायत्त क्षेत्र घोषणा गर्ने, संरक्षित क्षेत्र तय गर्ने भनेर पनि जिम्मेवारी दिएको थियो, तर त्यो केही भएन नि।
अब वास्तवमा हाम्रो काम चाहिँ त्यो हिसाबले केही हदसम्म अधुरो भयो भनेर मान्नुपर्ने हुन्छ। विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्ने पनि यो आयोगको जिम्मा थियो र हामी त्यो वास्तवमा निर्धारण गर्न चाहन्थ्यौँ। हामीले धेरै नै त्यसमा कामहरू गऱ्यौँ, एक्सर्साइजहरू गऱ्यौँ र त्यसलाई चार पाँचवटा कारणले गर्दाखेरि हामीले त्यो काम गर्न सकेनौँ। मैले सायद श्रोता समक्ष यो कुरा प्रश्नसँग राख्नुपर्ने हुन्छ, जसले गर्दा यसमा कतिपय भ्रमहरू हुनसक्छ, त्यसलाई प्रश्न पार्नु पनि यसले मद्दत गर्छ। पहिलो कुरा त के भयो भन्दाखेरि हामीले निर्धारण गर्ने विशेष संरक्षित र स्वायत्त क्षेत्र यी छुट्टै इकाइ थिएनन् होइन, र यी राजनैतिक इकाइ पनि होइनन्, संविधानले नै त्यही भनेको छ। यिनै गाउँपालिका नगरपालिका सिङ्गो वा त्यसको वार्डहरूलाई विशेष संरक्षित वा स्वायत्त क्षेत्रको रूपमा निर्धारण गर्नुपर्ने थियो र हामीलाई के भयो भने हामीले यसको संख्या र सिमाना निर्धारण गरेर नेपाल सरकारलाई दियौं र नेपाल सरकारले त्यसलाई सार्वजनिक गर्ने दायित्व उसको थियो, तर उसले हाम्रो फागुन 30 गते हाम्रो अवधि कार्यावधि सकिन्थ्यो, फागुन 27 गते मात्रै सार्वजनिक गर्यो, जसले गर्दा त्यही गाउँपालिका नगरपालिकालाई नै विशेष संरक्षित स्वायत्त क्षेत्र बनाउने गरी त्यो छलफल गर्न जरुरी थियो। हामी जिल्ला जिल्लामा त्यो छलफलमा जान चाहन्थ्यौँ। त्यसैले हामीले नेपाल सरकारलाई यो सार्वजनिक गर्न ढिलो गरेपछि हामीले के अनुरोध गर्यौँ भने यो कारणले गर्दा हाम्रो यो काम रोकिएको छ होइन, अब कि त हामीलाई यो संख्या र सिमाना पब्लिक गरेर जिल्ला जिल्लामा छलफल गर्ने हामीलाई अधिकार दिनुहोस् या छिटो सार्वजनिक गरिदिनुहोस्। हामीले मौखिक रूपमा भन्यौँ र पछि मौखिक रूपमा भनेको कुरा त रेकर्डमा नरहने भयो होइन, यो आयोगले के गरेछ भन्ने होला भनेर हामीले लिखित रूपमा पनि नेपाल सरकारलाई अनुरोध गर्यौँ। यो कारणले हाम्रो काम चाहिँ अप्ठ्यारोमा पर्यो, हामीले काम गर्न नसक्ने भयौँ, छिटो गरिदिनु पर्यो, यो दुईटा मध्ये एउटा चाहिँ हामीलाई बाटो खोलिदिनु पर्यो भनौँ हामीले, त्यो चाहिँ नेपाल सरकारबाट पनि त्यो चाहिँ भएन। त्यसले गर्दाखेरि हामी यो पहिलो कुरा त त्यसलाई छलफलमा लगाएर काम गर्न सकेनौँ।
अब त्यही काम चाहिँ अहिलेको स्थानीय तहले गर्न, स्थानीय प्रतिनिधिहरूले गर्न सक्नुहुन्छ कि सक्नुहुन्न आफ्नो गाउँपालिकाको एउटा
म त्यसमा आउँछु। पहिलो कुरा यो भयो। दोस्रो कुरा चाहिँ हामीले के कारणले सकेनौँ भन्दाखेरि त्यसको तथ्याङ्कहरू, पहिला चाहिँ गाउँपालिका नगरपालिका सिङ्गोलाई चाहिँ विशेष संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्ने कुरा थियो, पछि मापदण्ड परिवर्तन गरेर के भनियो हामीलाई सोध्दै नसोधिकन भनेदेखि वार्ड तहसम्म पनि जाऊ भनेर भनियो, अनि हामीले वार्ड तहको तथ्याङ्क दिनुहुन्छ भनेर सोध्यौं है। सोद्धाखेरि जिम्मेवार अधिकृतहरू होइन, नेपाल सरकारका जिम्मेवार अधिकृतहरूले चाहिँ हामी तथ्याङ्क दिन्छौँ भन्नुभयो होइन, भनेपछि ठिकै छ तथ्याङ्क आयो भने हामी वार्ड तहसम्म पनि जान्छौँ भन्नु, तर पछि उहाँले तथ्याङ्क दिनुभएन है। त्यसैले त्यो डिसएग्रिगेटेड डेटाको अभाव छ है, त्यो तथ्याङ्क छैन। त्यसले गर्दाखेरि त्यो तथ्याङ्कीय हिसाबले हामीलाई विश्लेषण गर्न चाहिँ समस्या पर्यो,
नहुनुको कारण भयो।
दोस्रो कारण होइन,
एकदम छोटोमा हुनु हामी अन्तिम
अब त्यसको कारण चाहिँ के भयो भन्दाखेरि यसका सैद्धान्तिक कुराहरू पनि अस्पष्टताहरू थिए, जस्तो भनौँ न विशेष संरक्षित स्वायत्त क्षेत्र चाहिँ एउटा एक्सक्लुसिभ स्ट्रक्चरको परिकल्पना गरिएको छ, तर संविधानमा चाहिँ समावेशी नीति छ, इन्क्लुसिभ पोलिसीको व्यवस्था गरिरहेको छ, त्यसैले यो एक्सक्लुसिभ स्ट्रक्चर र इन्क्लुसिभ पोलिसी सँगसँगै कसरी जान्छ भन्ने कुरा पनि त्यसमा एउटा क्ल्यारिटी आउनु जरुरी छ। त्यो छलफल, त्यो डिस्कोर्सलाई चाहिँ अगाडि लानुपर्नेछ, नेपाल सरकारले एउटा आफ्नो धारणा बनाउनुपर्नेछ, त्यो विषयमा पनि नेपाल सरकारको प्रष्ट धारणा चाहिँ देखिँदैन। र अर्को चाहिँ के छ भन्दाखेरि नन टेरिटोरियल स्ट्रक्चरहरू छन्, आफ्नो कुनै भूगोल डिफाइन नभएका स्ट्रक्चर छन्, जस्तो राष्ट्रिय समावेशी आयोग छ, दलित आयोग छ, मधेसी आयोग छ, थारू आयोग छ, मुस्लिम आयोग छ, होइन, महिला आयोग छ, तमाम आयोगहरू छन्, ती आयोगले, मानवाधिकार आयोग छ, होइन, ती आयोगहरूले गर्ने काम चाहिँ नेपालैभरि हुन्छ। र यो स्ट्रक्चर जुन टेरिटोरियल स्ट्रक्चर हो, बााउन्ड्री बेस्ड स्ट्रक्चर हो, त्यसैले यो दुईटाको बीचको पनि कार्यगत सम्बन्ध कसरी हुन्छ भन्ने विषयमा पनि अस्पष्टताहरू देखिन्छ। त्यसले गर्दाखेरि यो क्ल्यारिटी पनि आउनु जरुरी छ। त्यसैले अब यो कसरी निर्धारण हुन्छ भन्ने जुन अघि यहाँले प्रश्न गर्न खोज्दै हुनुहुन्थ्यो, अब यसमा के छ भन्दाखेरि संविधान त यही आयोगले गर्नुपर्थ्यो, होइन, यो आयोगले त त्यो काम गर्ने मौका पाएन, सकेन, हामी वास्तवमा त्यो हिसाबले दुखी पनि छौं। र हामीले के भन्यो भन्दाखेरि अब यसलाई के अधिकार हुन्छ भन्दाखेरि यसलाई चाहिँ सांस्कृतिक, सामाजिक र आर्थिक विशेष अधिकार दिने भनेको छ संविधानले। त्यो सांस्कृतिक, सामाजिक र आर्थिक विशेष अधिकार भनेको के हो भनेर परिभाषित गर्ने काम चाहिँ संघले कानून बनाएर गरिदिनुपर्छ भनेर भनेको छ, होइन, हो। त्यो कानून बनाउँदै गर्दाखेरि यसलाई परिभाषित पनि गर्ने, होइन, र अब त्यति बेलासम्म निर्वाचित जनप्रतिनिधिहरू पनि हुनुहुन्छ, निर्वाचित सरकारहरू हुन्छ स्थानीय तहमा, उहाँहरूसँग संवाद गर्ने र कानून बनाउँदै गर्दाखेरि त्यो आधारहरू चाहिँ प्रष्ट पार्ने र त्यही सिलसिलामा चाहिँ विशेष संरक्षित स्वायत्त क्षेत्रलाई चाहिँ निर्धारण गर्ने, यसलाई फंक्सनल बनाउने हिसाबले चाहिँ जान सकिन्छ भन्ने हिसाबले हामीले सुझाव दिएका छौँ। सायद त्यही हिसाबले चाहिँ काम अगाडि बढ्छ होला।
अब अहिलेका जनप्रतिनिधिहरूले त्यो गर्न सक्ने रहेछन् तपाईँको आशय अनुसार।
अब जनप्रतिनिधिहरू संलग्न हुन्छन्, उनीहरूले आफूले निर्णय गर्ने अधिकार छैन,
तर
उनीहरू चाहिँ उनलाई संलग्न गराएर मात्रै गर्नुपर्छ भन्ने हाम्रो आयोगको तर्फबाट भनाइ चाहिँ त्यो
हुन्छ। समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद, मेरो आफ्नो विचारहरू, धारणाहरू राख्ने मौका दिनुभयो, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अहिलेको स्थानीय तहको निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बालानन्द पौडेल। उहाँ अध्यक्ष रहेको गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले नै गत आइतबार चुनाव भएका र आउँदो 31 गते चुनाव हुन लागेका स्थानीय तहको खाका बनाएको थियो। उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफ्रे पनि विदा हुन्छु। नमस्कार।